اللهم صل على رسول الكريم. أعوذ بالله من الشيطان. بسم الله الرحمن الرحيم. السلام عليكم خواتين حضرات. ہمارے یہاں جس تیزی کے ساتھ عقائد میں کچھ تبدیلیاں آ رہی ہیں اور وہ بھی اس یقین کے ساتھ کہ وہ تبدیلیاں بالکل درست ہیں، وہ بعض اوقات انسان کو اپسیٹ کرتی ہیں، لوگ جہاں کہیں دعا کے لیے جاتے ہیں ایک سوال ان کا یہی ہوتا ہے کہ کچھ پڑھنے کو دے دیجئے، اگر اس صاحب دعا نے بدقسمتی سے صحیح گائیڈ کیا اور یہ کہا کہ آپ قرآن پاک کی تلاوت سو کے اٹھ کر اور سونے سے پہلے یہ کر لیجئے، تو بڑا برجستہ جواب ایک آتا ہے کہ وہ تو ٹھیک ہے جی، لیکن کچھ پڑھنے کو دے دیجئے۔ یہ رویہ انسان کے عقائد کی تبدیلی کو ظاہر کر رہا ہے کہ جہاں انسان یہ سوچنے لگے کہ قرآن پاک پڑھنے سے میرے دنیاوی مقاصد حاصل نہیں ہوں گے، بلکہ یہ تو کوئی وظیفہ ہے، جو پڑھنے کو ملے گا تو اس کو پڑھا جائے گا تو دنیاوی مقاصد حاصل ہو جائیں گے۔ مجھے کچھ ایکسپیرینس ہے غیر ملکی لوگوں سے بھی انٹریکشن کا، ان کا معاملہ خوب ہے کہ ایون ہندو، کہ اگر ان کو یہ کہہ دیا جائے کہ تم قرآن پاک کی تلاوت کر لیا کرو تو فوراً کہتا ہے کہ جی ضرور کروں گا، لیکن میرا مسئلہ یہ بن جائے گا کہ میں عربی نہیں پڑھ سکوں گا، تو اگر ہندی میں قرآن پاک مجھے مل جائے تو میں وہ پڑھ لوں۔ تو اس کو جب یہ کہا جاتا ہے کہ قرآن پاک کو عربی ہی میں پڑھنا چاہیے، کسی اور زبان میں اگر ہم اسے پڑھیں گے تو گناہ ہے، تو وہ فوری طور پر کہتا ہے کہ جی اس کا کوئی حل بتائیے آپ، یہ نہیں کہتا کہ وہ تو ٹھیک ہے لیکن وظیفہ دیجئے کوئی۔ تو اسے اگر آپ قرآن آیات رومن عربک میں لکھ دیں اور اس سے کہیں کہ قرآن پاک کو یہ سامنے رکھ کے پڑھو تو الفاظ پڑھنا سیکھ جاؤ گے، تو مجھے حیرت یہ ہوتی ہے کہ وہ کچھ دیر ایفرٹ کر کے رواں ہو جاتے ہیں، عربی میں پڑھنے لگتے ہیں، پھر اگرچہ ان کی سمجھ میں معنی نہیں آتے لیکن وہ قرآن پاک کو پڑھ لیتے ہیں۔ اس طرح کچھ امریکنز کو میں نے دیکھا کہ ان کو جب کہا گیا کہ تم قرآن پاک پڑھ لو تو ان کی طرف سے یہ جواب نہیں ملا کہ وہ تو ٹھیک ہے جی لیکن آپ کوئی وظیفہ بتائیے، تو انہوں نے کہا کہ ٹھیک ہے ہم اس کو پڑھ لیں گے، قرآن پاک رومن عربک میں اس طرح سے ملتا ہے کہ اوپر عربی لکھی ہے، اس کے نیچے رومن عربک میں وہی لفظ سپیل آؤٹ کیا ہوا ہے، تو لے کے بہت سے لوگ خاصے امریکنز ہیں جو پڑھتے ہیں قرآن پاک کو، لیکن ہمارے یہاں خود مسلمان، میں اس لیے یہ نہیں کہہ رہا کہ قرآن پاک ہمارا ہے، کیونکہ قرآن پاک صرف ہمارا نہیں ہے، یہ کل کائنات کے لیے ہے اور اس سے استفادہ کوئی بھی حاصل کر سکتا ہے جو اسے پڑھنا چاہے۔ میری گزارش اس سلسلے میں یہ ہے کہ قرآن پاک کی فضیلت، اس کی برکات، اس کے اثرات، وہ اس طرح سے بے پناہ ہیں کہ انسانی ذہن اس کا احاطہ نہیں کر سکتا۔ تو جب کبھی کوئی ہمیں قرآن پاک پڑھنے کے لیے کہتا ہے تو وہ در حقیقت ہماری دنیا اور عاقبت دونوں کو سنوارنے کی بات کر رہا ہے۔ قرآن پاک کی تلاوت انسان کو رب سے ملا دیتی ہے۔ میں نے یہیں پر شاید دو تین بار یہ عرض کی تھی کہ جناب حضرت امام احمد بن حنبل رحمۃ اللہ علیہ آپ کو خواب میں رب تعالی کا دیدار نصیب ہوا تھا، اور عالم رویاہی میں رب تعالی نے جناب امام احمد بن حنبل سے یہ پوچھا کہ کیا چاہیے، تو حضرت احمد بن حنبل نے جواب میں یہ عرض کیا کہ یا باری تعالی اپنے تک پہنچنے کا کوئی آسان راستہ بتا دو، تو رب تعالی نے جو جواب دیا وہ تھا کہ قرآن پاک کی تلاوت کثرت سے کیا کرو، اس کتاب کی تلاوت کے ذریعے سے تو انسان رب تک جا پہنچتا ہے، تو دنیاوی مقاصد تو بڑی معمولی بات ہیں، یہ جو دنیاوی مقاصد ہیں ہمارے ان کی ضروریات سے زیادہ ہمارے نفس کے ساتھ اس کا تعلق ہے۔ یہاں ایک زمانے میں جب لطائف کا ذکر ہو رہا تھا تو میں نے عرض کیا تھا کہ روحانیت میں یہ کہا جاتا ہے کہ انسانی جسم میں 7 لطائف ہیں، اور ایک ایک جو لطیفہ ہے اس کا ذکر بھی کیا، اس کے اثرات کیا ہیں، ان کو ایکسپلوائٹ کیسے کیا جا سکتا ہے، وہ یہاں میں نے عرض کیا تھا۔ تو انہی 7 لطائف میں سے ایک نفس ہے، اور عجیب بات ہے کہ رب تعالی نے نفس کو قلب کے بالمقابل رکھا ہے انسانی جسم میں۔ حضرت بایزید بستامی رحمۃ اللہ علیہ صاحب سے کسی نے پوچھا تھا کہ ولایت کے حصول کا آسان طریقہ کیا ہے، تو جواب دیا کہ اپنے نفس سے لڑو، اور ایک سوال اور جو دعا کے دوران بہت لوگ پوچھتے ہیں کہ صاحب نماز میں دھیان نہیں لگتا ہمارا، اس کا جواب بھی حضرت بایزید بستامی رحمۃ اللہ علیہ صاحب ہی نے دیا ہوا ہے کہ جس شخص کو نماز میں لطف نہیں آتا، اس کو کنسنٹریشن نہیں حاصل ہوتی نماز میں، ذہن بھٹکتا ہے، اس کو چاہیے کہ وہ اپنے نفس سے لڑے، اپنے نفس کی نفی کرے۔ وہ نفس کی نفی کیسے ہوتی ہے اس کا آپ کو اندازہ اس بات سے ہو جائے گا کہ اوائل عمر میں حضرت بایزید بستامی رحمۃ اللہ علیہ صاحب نے ایک بار سوچا کہ میں رات کا بقایا حصہ عبادت الہی میں گزاروں گا، تو نفس نے بہکانا شروع کر دیا تاکہ وہ عبادت میں نصف شب گزار نہ سکیں۔ تو حضرت بایزید بستامی رحمۃ اللہ علیہ نے اپنے نفس کو مخاطب ہو کے کہا کہ تم مجھے رب کی طرف رجوع نہیں کرنے دے رہے، تو تمہیں میں یہ سزا دوں گا کہ آئندہ 1 سال تک تمہیں پانی نہیں پینے دوں گا۔ اور اس دن سے پھر 1 سال تک حضرت بایزید بستامی رحمۃ اللہ علیہ صاحب نے پانی نہیں پیا، بلکہ دوسری خوراک کے ذریعے ہی سے نمی حاصل کرتے رہے۔ جب میں اپنے مرشد صاحب کی خدمت میں حاضر ہوا اور وہاں بیٹھ کے میں بغور مطالعہ کیا کرتا تھا اپنے مرشد صاحب کی عادات و اطوار حرکات، تو ایک چیز میرے دیکھنے میں آئی کہ وہ دن بھر میں 1-2 گھونٹ پانی کا پیتے ہیں، البتہ چائے جب 15-20 کپ پی لیتے تھے روز۔ رمضان آیا تو ان دنوں گرمی کے روزے تھے، میں نے یہ دیکھا کہ وہ مئی جون کے روزے ہیں، اور جب افطار ان کے ساتھ بیٹھ کے کی میں نے، انہوں نے تھوڑی سی فروٹ چاٹ بنائی بھی تھی، بہت تھوڑی مقدار میں، اور تھوڑی سی مقدار میں کالے چنے उसमें मिर्ची वगैरह डाल के और लीमू डाल के उसे बनाया हुआ था। तो जब इफ्तार हुई तो उन्होंने एग्जैक्ट 2 चम्मच छोटे टीस्पून वो फ्रूट चाट के लिए और 2 ही चम्मच चनों के खाए और उसके बाद 2 घूंट पानी वो पिया, उसके बाद चाय बना के चाय पी ली, बात खत्म हो गई। मैं देखता रहा, बैठा वॉच करता रहा। तो हमें चाय वगैरह पिलाने के बाद अपने खादिम से कहने लगे कि जो रोटियां ले आओ। तो मेरा ख्याल था कि खाना खाएंगे ज्यादा, तो उन्होंने हमें खाना सर्व किया और खुद आराम से बैठे रहे। तो मैंने कहा कि हजूर आप नहीं खा रहे, क्या हुआ? कहीं नहीं, मैं सहरी में खाता हूं। तो मैं वहां रात तरावी शुरू होने तक बैठा रहा और देखता रहा कि उन्होंने पानी नहीं पिया। ये तो एक मुद्दत गुजर गई, मुद्दत से मुराद है तकरीबन 2 साल गुजरे। तो खुद मैंने रियलाइज किया कि मैं दिन भर में सिर्फ 1/4 ग्लास पानी का पीने लगा हूं, 24 घंटे में वही 1/4 ग्लास पानी का। लेकिन उन दिनों जो लुत्फ आया, ये मत समझिएगा कि मैं इबादत में लुत्फ की बात कर रहा हूं, क्योंकि इबादत तो आज तक कभी की ही नहीं, ऐसी तौफीक हुई ही नहीं मुझे कि मैं कभी इबादत कर लेता, रब को पुकार ही लेता। लेकिन वो अजीब सरूर का आलम था। वो 4.5 साल इसी तरह मेरे गुजर गए कि मैं दिन भर में 1/4 ग्लास पानी पीता था। लेकिन वो 4.5 साल के बाद जब रोजे आए तो गालिबन 10वें रोजे मेरी डिहाइड्रेशन हो गई और मुझे हॉस्पिटल जाना पड़ गया। अब यही फर्क था कि मेरे एक मुर्शद में और मुझ जैसे गुनाहगार दुनियादार आदमी में, कि वो इतने नेक आदमी और इबादत गुजार, फिर उनके पास ना एयर कंडीशनिंग की फैसिलिटी ना कोई और सहूलतें, उसमें वो मालूम नहीं कब से बगैर पानी के जिंदगी गुजार रहे थे। आखिरी दिन तक, उनकी जिंदगी के आखिरी सांस तक मैंने उन्हें पानी इस तरह नहीं पीते देखा। तो ये जो हजरत बायजीद बस्तामी रहमतुल्लाह अलैह साहब ने अपने नफ्स को एक सजा दी पानी पीने की, उसकी मसलहत बहुत देर में समझ में आई कि इसके पीछे रीजन क्या था। इंसान जब पानी ज्यादा पीता है तो इंसान में सुस्ती और काहली बहुत आती है, और पानी ज्यादा पीने से नींद बहुत आती है। आदमी जितना कम पानी पीता है, इबादत में कंसंट्रेशन उतनी ही ज्यादा उसको होती है। तो वो जो सजा दी हज़रत बायजीद बस्तामी रहमतुल्लाह अलैह साहब ने अपने नफ्स को, बड़ी सही सजा थी कि इबादत में दिल बहुत लगता है आदमी जब पानी कम पी रहा होता है, इसी तरह कंसंट्रेशन बहुत हो जाती है पानी कम पीने से। तो जब आदमी नमाज के लिए खड़ा होता है तो ध्यान पूरी तरह रब की तरफ लगा रहता है। ये बात सुन के ये न समझिएगा मैं आपको सजेस्ट कर रहा हूं कि पानी कम पीजिए, इसलिए कि इससे डिहाइड्रेशन होती। मैंने आपसे अर्ज किया कि वो बगैर सोचे समझे मैंने पानी कम पीना शुरू किया था, तो 4.5 साल के बाद हॉस्पिटल जा पहुंचा था। ये काम सिर्फ नेकों के करने के हैं, जैसे बंदे के काम की नहीं है ये बातें। ये सिर्फ वाह वाह करने के लिए और सुभान अल्लाह जजाक अल्लाह करने के लिए याद रखी हुई है मैंने बातें। जब कभी याद आ जाए कि पानी कम पीना है तो मैं सुभान अल्लाह जजाक अल्लाह और उसके बाद बाहर जाके पूरा 1 गैलन पानी का पी लिया करता हूं। तो ये नफ्स को सजा देना बड़ा जरूरी है। हम में से अक्सर लोग एक और सवाल पूछते रहते हैं कि रूहानियत हासिल कैसे की जाए। تو ایک تو یہ میں نے عرض کیا کہ اپنے نفس سے لڑا جائے. میں نے کیا عرض کیا؟ میں نے تو حضرت بایزید بستامی رحمت اللہ علیہ صاحب کی بات کو کوٹ کیا. ورنہ اگر یہ چیزیں مجھے پتہ ہوتی اور میرے کرنے کی ہوتی تو میں نہ کر لیتا خود. تو یہ حضرت بایزید بستامی صاحب ہی کا فرمان ہے. دوسرا ایک طریقہ حضرت بایزید بستامی رحمت اللہ علیہ صاحب نے بتایا تھا کہ روحانیت, روحانی ترقی کس طرح سے بڑی تیزی سے آتی ہے. تو وہ اپنے مرشد صاحب کا کام مجھے سمجھ آ گیا کہ وہ دن بھر میں ایک روٹی کھاتے تھے, اور اگر رمضان ہے تو سحری میں روٹی کھاتے تھے, کیونکہ آپ صلی اللہ علیہ وسلم کا فرمان ہے, تلقین ہے کہ سحری ضرور کھائی جائے. اس حکم کی تعمیل میں وہ پھر اپنے کھانے کا وقت شفٹ کر دیتے تھے سحری پہ. ادروائز رمضان کے علاوہ ان کا معمول جو تھا وہ یہ تھا کہ رات کے کھانے میں ایک روٹی, صبح ناشتے میں ایک کپ چائے, دوپہر لنچ میں ایک کپ چائے, اور اس کے علاوہ کچھ نہیں. تو وہ شاہ صاحب کو میں نے دیکھا کہ ان کے جسم پر گوشت نہیں تھا, صرف کھال منڈی ہوئی تھی ہڈیوں پر. تو مجھ کو خیال آیا کہ یہ تو نیکی کے لیے کرتے ہیں, میں اسمارٹ رہنے کے لیے شروع کر دوں. تو میں نے اپنے مرشد کی نقل میں ایک روٹی رات کو کھانی شروع کر دی, باقی گول کر گیا. تو زندگی اتنی خوبصورت ہو گئی اس کے بعد کہ نہ پانی نہ روٹی. تو جب میں نے دیکھا کہ یہ تو مزے ہی کچھ اور ہیں اس زندگی کے, تو رب تعالیٰ سے ایک دعا کرنی شروع کر دی کہ یا اللہ تم مہربانی فرما مجھے ہفتے میں ایک روٹی پر لیا, کہ میں ایک ہفتے میں ایک روٹی کھا لوں اور میرا گزارا ہوتا رہے. مجھے یہ معلوم نہیں تھا کہ یہ دعا جو میں رب تعالیٰ کے حضور اپنے گھر پہ بیٹھ کے کرتا ہوں رات کی تنہائی میں, وہ کہیں اور مانیٹر بھی ہو رہی ہے. تو یہ دعا کرتے ہوئے مجھے مہینہ ڈیڑھ مہینہ ہوا تھا. تو ایک دن ہم دو تین لوگ بیٹھے تھے اپنے مرشد صاحب کے پاس, تو وہ مجھے براہ راست مخاطب ہو کے کبھی انہوں نے کچھ نہیں کہا, وہ دوسروں کو مخاطب کرتے تھے, بات مجھے کہہ رہے ہوتے تھے, میں جانتا تھا کہ مجھے کہا جا رہا. تو میرے ہی ایک دوست کو مخاطب کر کے کہنے لگے کہ میں تمہیں ایک بڑی مزے کی چیز بتاؤں کہ آدمی روزانہ صرف ایک نوالہ کھا لے اور نہ تو اس کے جسم میں کمزوری ہوتی ہے نہ وہ ہڈیوں کا ڈھانچہ بنتا ہے, اسی ایک نوالے سے اتنی توانائی مل جاتی ہے کہ آدمی بڑے مزے کی زندگی گزار لیتا ہے. تو انہوں نے وہ طریقہ بتا دیا. تو طریقہ سننے کی دیر تھی, اس میں ہم نے کہا اب تو میں عمل کروں گا, ایک نوالہ روز بہت. تو وہی ایک ہفتے میں ایک روٹی پوری ہو گئی. تو میں نے ایک نوالہ شروع کر دیا کھانا, اور واقعی اسے ایک نوالے سے پیٹ پورا بھر جاتا تھا, باوجود اس کے کہ بچپن میں ایک بار میری والدہ نے ایک بڑی خوبصورت بات کہی تھی بار بار روٹی کھانے پر. وہ پنجابی بولتی تھیں, ہمارا تعلق جالندھر سے ہے, پنجابی ہیں. تب انہوں نے پنجابی میں کہا کہ اوے تیرا پیٹ ہے کہ بےمان دی قبر جڑی پڑدی نہیں, تو ہے تو یہ پیٹ بےمان کی قبر, اس میں شک نہیں. لیکن حیران کن طریقے پہ وہ ایک نوالہ اس سے پیٹ بھر جاتا تھا, اور کبھی کمزوری بھی محسوس نہیں ہوئی, اور مجھے اپنے وزن میں کمی نہیں محسوس ہوئی کبھی. یہ جس زمانے کی بات کر رہا ہوں, اس وقت ویسٹ لائن میری 32 انچز تھی, تو چونکہ سرکاری وردی پہننی پڑتی تھی اور اس کے ٹراؤزر کی بیلٹ سے پتہ چل جاتا تھا کہ ٹراؤزر ابھی میری وہی 32 انچز پہ ہی چل رہی ہے. لیکن وہ میرا خیال ہے 6 مہینے گزرے اس بات کو, تو پھر ایک دن جوتے پڑ گئے. وہ کھانا کھا رہا تھا مرشد صاحب کے پاس بیٹھا, تو ان کے خوف سے میں نے بجائے ایک نوالہ کھانے کے آدھی روٹی کھا لی. تو اس کے بعد جوتوں کی بوچھاڑ شروع ہوئی کہ ये तुम मेरी नकल करते हो, तुम्हारी अभी उम्र का वो हिस्सा नहीं आया जहां तुम एक नवाला खा सको, तो रोटी खाओ। तो उन्होंने डंडे के जोर पर दो रोटियां खिला दी। तो वो इस तरह उन्होंने तर्क करवा दिया। ये फिर ऐसा ऐसा वक्त ने बताया कि मैं तो गुनहगार और दुनियादार स्याहकार शख्स हूं। ये बातें तो सिर्फ नेक लोगों के लिए हैं कि वो ये करते रहें। तो मैं दोबारा फिर एक रोटी पर शिफ्ट हो गया, रोजाना एक रोटी, जो अब भी वही रूटीन चल रहा है। तो बात ये चली थी कि रूहानी तरक्की, तो उसमें कम से कम खाया जाए तो लुत्फ बहुत आता है जिंदगी का। रूहानियत का तो मालूम नहीं हो तो नेक आदमी आपको बता पाएगा, लेकिन जिंदगी का लुत्फ बहुत बढ़ जाता है। इसी तरह नींद अगर किसी तरह से आदमी खैं तान के ले जाए, वो पौने दो घंटे डेली, रूहानी तरक्की बहुत तेज हो जाती है। और तीसरा मजे का काम यह है कि इंसान खामोश बैठे और गौर व फिक्र में डूबा रहे, तो इस पर मैंने अमल किया, गौर व फिक्र वाले किस्से पर। तो रूहानियत मुझे तो क्या मिलनी थी, इसलिए कि करतूत ही ऐसे नहीं है मेरे, लेकिन इसका एक फायदा बड़ा जबरदस्त मिला कि लोग मुझे अकलमंद समझने लगे। तो महफिल में बैठा खामोश में आंखें बंद करके सैर किया करता था, तो वो लोग ये समझते थे कि ये बंदा स्कॉलर है, तो लोग बड़े मुतासिर होते थे मेरी उस खामोशी से। तो मैं मजे लेता था कि बेवकूफ बना रहा हूं दुनिया को। लेकिन अगर आपने गौर व फिक्र शुरू कर दिया तो नए नए नुक्ते खुलेंगे आपके जहन में, आयात पे गौर करेंगे तो नए नए मायने समझ में आएंगे। तो वो जो तीन चीजें हैं कि औलिया इकराम की निशानी जो नेक लोगों ने बताई, कम खाना, कम सोना, कम बात करना, वो वाकई पे ऑफ करता है इंसान को। लेकिन ये चीजें इसको इन मायनों में हम न लें, बल्कि असल में ये नफ्स से लड़ रहा होता है बंदा। यहां जब मैंने ये अर्ज किया था कि इंसान के दिल में 10 कबाहतें ऐसी हैं जो इंसान को तरक्की में आगे जाने नहीं देती, तो उसमें दो मैंने ये अर्ज की थी कि हिर्से तुआम और हिर्से कलाम, ये दोनों इसी रेफरेंस से हैं। वो कि खाने से अपने नफ्स को रोका बंदे ने, तो एक दिल में जो कसाफत है हमारे, उसको हमने दूर कर लिया, अपने आप को हिर्से कलाम से रोक लिया, तो हमने एक और कसाफत को क्लियर कर लिया अपने दिल से। तो ये कसाफतें क्लियर होती जाती हैं। नतीजा ये है कि नमाज में इंसान का ध्यान ज्यादा लगने लगता है, इंसान गौर व फिक्र में डूबा रहता है, चीजें तंग नहीं कर पाती। नफ्स से लड़ना बड़ा जरूरी है। और ये जो बात कुरान पाक की तलावत से शुरू हुई थी, हमारे जहन में जो हमारे दुनियावी जरूरियात हमें बग करती रहती हैं, उनसे छुटकारा मिल जाता है कि अगर हमने ये सीख लिया कि जिंदगी को उसी तरह से कबूल हम कर लें जिस तरह से है, तो जिंदगी मजे की हो जाएगी, तफक्करात खत्म हो जाते हैं, बेचैनी और जहनी परेशानी खत्म हो जाती है, सिर्फ अपनी हम ड्यूटी पूरी करते रहें जो रब ने हम पर फर्ज किया है कि हम कोशिश करते रहें अपनी अक्लो फहम के मुताबिक, अपनी सलाहियतों के मुताबिक। और अगर हम उस पे जोर देते रहें कि ये फर्ज है, इसके लिए हम जवाबदेह हो जाएंगे और एफर्ट करते चले जाएं, लेकिन जिंदगी जैसी ہے اس کو ویسی قبول کرتے چلے جائیں تو زندگی بڑی آسان ہے. پھر ہمیں کسی دعا کرنے والے کے پاس، کسی تعویذ لکھنے والے کے پاس، کسی لوٹا پھیرنے والے کے پاس جانے کی ضرورت رہتی نہیں. پھر انسان مست رہتا، وہ ایک زمانے میں بہت پرانی بات ہے. یہ تو نہیں کہہ سکتا کہ جس زمانے میں عقل نہیں تھی، کیونکہ وہ تو اب بھی نہیں ہے، پرانی بات ہے. کہ کبھی اگر ہمارا کوئی کالیگ بڑا خوش پھرتا ہوا دکھائی دیتا تھا تو ہم اس کو مذاقن ایک بات کہا کرتے تھے کہ یہ کیا تم یہ بھوکے گوری کی طرح جیب میں ہاتھ ڈال کے سیٹی بجاتے پھر رہے ہو. تو انسان واقعی پھر سیٹی بجاتا پھرتا ہے، پھر سیٹی بجانے لگتا اگر اس نے زندگی کو ایسے قبول کر لیا. روٹی نہیں مل رہی ہے، ٹھیک ہے، ایسی زندگی گزرے گی، کوئی بات نہیں، جب اللہ مناسب سمجھے گا روٹی دے دے گا. اگر کپڑے پھٹے ہوئے ہیں تو آدمی اسے قبول کر لیتا ہے، کوئی بات نہیں، اللہ یوں ہی چاہتا ہے تو میں اس کی مرضی کے مطابق بڑی خوشی سے پھٹے ہوئے کپڑے پہن لوں گا، اور جب رب چاہے گا وہ مجھے اچھی پوشاک عطا کر دے گا. اگر محنت کے باوجود ترقی نہیں ہو رہی تو انسان اسی کو قبول کر لیتا ہے، یقیناً میرے محنت میں ہے اور میری کوشش میں کہیں کوئی کسر رہ گئی جو رب ترقی نہیں دے رہا، جب چاہے گا وہ عطا کر دے گا. اس طرح سے قبول اگر کرنا شروع کر دیا تو انسان کی زندگی بڑی آسان ہو جاتی ہے. ایک بات میں پھر عرض کرنا چاہوں گا آپ سے کہ جہاں دعا ہوتی ہے وہاں بچوں کو نہ لے جائیے. ہم لوگ من حیث القوم بے عملی کا شکار ہیں، ہم جدوجہد کو کچھ شجر ممنوع سمجھ کے دور رہتے ہیں، اس سے عملی محنت سے دور رہنا چاہتے ہیں. اور آہستہ آہستہ ہم وہاں آ گئے ہیں کہ اگر مجھے کہیں جاب کے لیے اپلیکیشن بھی دینا ہے تو پہلے میں جایا کرتا ہوں لوٹا پھیرنے والے کے پاس کسی کے، کہ تم مجھے یہ بتاؤ کہ اگر میں یہ اپلیکیشن لکھ لوں اور اپلیکیشن سبمٹ کر دوں تو مجھے جاب مل جائے گی کہ نہیں مل جائے گی. اگر تو آپ کہتے ہیں مل جائے گی تو میں یہ محنت کرتا ہوں کہ اپلیکیشن لکھ لوں، ورنہ ضرورت کیا ہے. تو ہم ذہنی طور پہ بے عملی کے اس مقام پر چلے گئے. جب ہم بچوں کو لے جاتے ہیں دعا والی جگہ پر تو اسی بے عملی کا شکار وہ بچے ہو جائیں گے. ان کے ذہن میں یہ آ جائے گا کہ محنت کی ضرورت کیا ہے، دعا کرائی، کوئی وظیفہ پڑھا، کوئی تسبیح پڑھی، کام ہو گیا. مسلمان ایسا نہیں ہوتا. مسلمان عملی محنت اور جدوجہد پر یقین رکھتا ہے اور بھروسہ رکھتا ہے اپنے رب پر کہ میرے رب نے جو کچھ قرآن پاک میں فرمایا ہے کہ انسان کو وہی کچھ ملتا ہے جس کے لیے وہ کوشش کرتا ہے، تو اس کا وعدہ بڑا سچا ہے کہ وہ اپنے وعدے کے خلاف کبھی نہیں کچھ کرتا. تو اگر اس کا وعدہ یہ ہے کہ انسان کو وہی کچھ ملتا ہے جس کے لیے وہ کوشش کرتا ہے تو مجھے کوشش کرنا ہے، اور کوشش کرنے کے بعد رب کے حضور دعا کرنی ہے کہ یا باری تعالیٰ میرے لیے جو کچھ ممکن تھا میں نے اپنی عقل و فہم کے مطابق، اپنی جسمانی اور ذہنی صلاحیتوں کے مطابق مقدور بھر کوشش کر لی، اور معاملہ میں تیرے سپرد کر رہا ہوں، تو اس یقین کے ساتھ کہ تو اس کا نتیجہ مجھے وہ دے گا جو میرے بہترین مفاد میں ہے، تو مسلمان مطمئن ہو جاتا ہے یہ کرنے کے بعد. لیکن جب ہم بچوں کو دعا والی جگہ پر لے کے جاتے ہیں تو ان کے کچے ذہن نہیں سمجھ پاتے، وہ اسی کو سب کچھ سمجھ لیتے ہیں، اور نتیجہ یہ ہوگا کہ وہ عملی زندگی سے بہت دور نکل جائیں گے، ان کے لیے عملی زندگی میں مقام کوئی نہیں ہوگا. تو یہ غلطی نہ کیجیے. بچے اگر کہتے بھی ہیں تو ان سے یہ کہیے کہ دیکھو رب کے حکم پر چلو، آپ صلی اللہ علیہ وسلم کی حیات طیبہ کو دیکھو، وہاں عملی جد و جہد اور پھر دعا، یہ نمونہ موجود ہے. تو پہلے محنت کرو پھر دعا کرائیں گے. ये किसी ने एक सवाल रखा हुआ था और इत्तेफाक की बात यह है कि उसी का जवाब मैं पहले ही अर्ज कर चुका। ये सवाल मैं पढ़ देता हूं कि प्लीज गाइड अबाउट लताइफ एंड हाउ वन कैन नो दैट इज नफ्स और रूह गिविंग इंस्ट्रक्शंस एज बोथ प्रोड्यूस द मैसेज इन हार्ट एंड नफ्स टेंड्स टू मिमिक रूह। थोड़ा अटक के पढ़ना यूं पड़ा कि वो कुछ ज्यादा क्लियर नहीं थी हैंड राइटिंग। एक हिस्से का जवाब तो मैं अर्ज कर चुका। जहां तक ये डिफ्रेंशिएट करने की बात है कि ये ख्वाहिश कल्ब की है या ये ख्वाहिश नफ्स की है, तो वो बड़ा आसान सा काम है कि अगर तो ये ख्वाहिश अल्लाह के बताए हुए डूज के मुताबिक है तो वो कल्ब की है, और अगर वो डू नॉट्स में से किसी एक चीज की ख्वाहिश है तो नफ्स की है, उसको फौरी तौर पे दबा देना चाहिए। ये किसी साहब ने सवाल पूछा है, व्हाट आर यूएफओस? यूएफओस एक जमाने में एक शोरा उठा था, ये एब्रिविएशन है यूएफओ, अनआइडेंटिफाइड फ्लाइंग ऑब्जेक्ट्स। इसको बाद में नाम उड़न तश्तरी का दे दिया हमने उर्दू में। तो एक जमाने में उड़न तश्तरियां रोजाना अखबार में आया करता था कि फलां फलां इलाके में बहुत से लोगों ने उड़न तश्तरी देखी और उसके बारे में बहुत सी मिथ्स और बहुत सी कहानियां फैला दी गई थी। कहा यही जाता था कि शायद किसी और प्लेनेट के लोग हैं जो जमीन तक आना चाह रहे हैं, उनके भेजे हुए ये खलाई जहाज हैं जो उड़न तश्तरियों की शक्ल में हमें नजर आते हैं। कहीं कहीं ये खबर भी आती थी कि फलां डेवलप्ड कंट्री की जो एयरफोर्स है उसके जेट एयरक्राफ्ट ने इसका पीछा करने की कोशिश की तो हाथ नहीं आई। बात के वक्त ने जो साबित किया वो ये था कि दोनों सुपर पावर्स और एक दो और डेवलप्ड कंट्रीज असल में मस्नूई सैयारों के चक्कर में थे, ये सैटेलाइट्स पर तजर्बात कर रहे थे और वो ऑब्जेक्ट्स जिनको इन्होंने यूएफओ का नाम दे दिया, अनआइडेंटिफाइड फ्लाइंग ऑब्जेक्ट्स, वो दरहकीकत उनके छोड़े हुए तजर्बाती रॉकेट्स या उनके छोड़े हुए तजर्बाती सैटेलाइट्स थे, और उन्होंने उसको खुफिया रखने के लिए ये एक नई कहानी की इख्तरा की और वो इतने बड़े पैमाने पर फैला दी कि हम सब ने यकीन कर लिया कि शायद मरीख के लोग जमीन पर आना चाह रहे हैं। लेकिन बाद में जब सैटेलाइट्स लॉन्च होना शुरू हो गए तो उसके साथ ही उड़न तश्तरियां दिखाई देनी बंद हो गईं, इसलिए कि वह अनाउंस कर दिया गया कि अमेरिका ने सैटेलाइट हवा में छोड़ा है, उससे पहले रशिया ने छोड़ दिया था, फिर उसको फॉलो करने वाले फ्रांस और बर्तानिया थे जिन्होंने वेदर सैटेलाइट्स लॉन्च कर दिए। अब तो बहुत से मुल्क हैं अब कम्युनिकेशन सैटेलाइट्स हैं, वेदर सैटेलाइट्स हैं, वो भी लॉन्च किए हुए हैं, तो अब हम उसको यूएफओ नहीं कहते। तो ये आमतौर पर होता है कि लोग दुनिया या डेवलप्ड कंट्रीज अपने तजर्बात पर पर्दा डालने के लिए इस किस्म की स्टोरीज सर्कुलेट कर देती हैं और हम जैसे लोग उसको एज इट इज बाय कर लेते हैं, उन स्टोरीज को उस पर यकीन कर लेते हैं। यह ऐसी इससे पहले भी अभी कोई 95-96 में लंदन के आधे हिस्से में बड़ी शदीद आंधी आई थी और घरों की छतें उड़ गईं, उनकी दीवारें गिर गईं, 70% घर ऐसे थे जिनकी छतें गिर गईं या दीवारें गिर गईं। अब इन्होंने कहा कि ये कोई अननोन वेदर पैटर्न था, दर हकीकत 98 तक ये चीज वाजे हो गई और एक आध जमींदार बरतानवी शहरी की जुबान से ये बात फिसल भी गई पब्लिकली कि दर हकीकत वो तजर्बा किया था बरतानिया ने, और जो बात बाद में रिवील हुई वो ये थी कि वो ये देखना चाह रहे थे कि अगर कोई एटॉमिक बॉम्ब गिरा दिया जाए तो उससे डिफेंस कैसे हो सकता। तो उसका उन्होंने इलाज ये निकाला कि जहां पे एटॉमिक बम गिराया जाए उससे अगर थोड़े फासले पर खुद एक ताकतवर बम का ब्लास्ट कर दिया जाए या किसी और तरीके से अगर एक वैक्यूम क्रिएट किया जाए तो उस एरिया की तमाम हवा उस वैक्यूम को फिल करने के लिए बड़ी तेजी से रश करेगी, क्योंकि लंदन में जो हवा चली आधे लंदन पर वो 100 miles an hour थी। तो वो जब हवा इतनी तेजी से रश करेगी उस वैक्यूम को फिलअप करने के लिए तो रेडियो एक्टिव जर्रात हैं वो भी उसके साथ वॉश हो जाएंगे, तो यूं शहर बच जाएगा। ये एक तजर्बा था जो उन्होंने कर लिया, 98 तक उसकी हकीकत खुलकर सामने आने लग गई थी। तो ये इस किस्म की तजर्बात जब होते हैं तो ऐसी ही स्टोरीज सर्कुलेट कर दी जाती हैं ताकि सीक्रेसी का पर्दा पड़ा रह जाए। दूसरी इन्हीं साहब की फरमाइश ये है कि Is it possible for you to give some tasbih for me to be able to see jinns and other dimensions beings? Moin Akhtar ने एक बार टीवी पर एक जोक सुनाया था कि गरीब आदमी मार्केट गया और वहां से उसने एक तरबूज खरीदा था, घर आके उसको काटा तो उसमें से जिन बरामद हो गया। तो जिन ने कहा कि मैं तुम्हारी एक ख्वाहिश पूरी कर सकता हूं अगर तुम बताओ। उस बेचारे गरीब आदमी ने बहुत सी चीजें सोची तो ख्याल यही आया कि ये सब चीजें तो खत्म हो जाएंगी फिर वही गुर्बत होगी, तो मैं यूं करता हूं कि इससे कहता हूं कि मुझे एक आलीशान मकान बना दे ताकि कम से कम छत तो हो मेरे सर पे। तो उसने जिन से कहा कि अच्छा भाई जिन तुम एक काम कर लो कि मुझे एक आलीशान मकान तामीर कर दो। तो जिन ने उसे आंखें फाड़ के देखा और कहा कि पागल हुए हो क्या, अगर मैं मकान बना सकता होता तो मैं तरबूज में रहता। तो जनाब अगर कोई ऐसी तस्वीर मुझे आती होती तो मैं जिन दो चार काबू करके मजे की जिंदगी ना गुजारता, इन किस्सों में न रहिए, ये जिन्नात मौकल और वो मखलूक जिसको आपने अदर डायमेंशंस बीइंग्स नाम दिया है ये किसी काम की नहीं है हमारे, ये बद्यांती है उनसे काम लेना, गुना भी है उनसे काम लेना। हम वो काम क्यों ना करें जो हमें रब से मिला दें बजाय जिन्नात और मौक्किलात से गुफ्तगू करने के। ये एक और सवाल है कि कैन वी डू कुर्बानी ऑन बिहाफ ऑफ द प्रॉफिट मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम बिकॉज वी वांट टू शो आवर लव टू हिम बट पीपल हैव सेड दैट दिस इज नॉट अलाउड, सो कुड यू प्लीज गिव एन आंसर रिगार्डिंग दिस। आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में एक बार मेरे पढ़ने में एक चीज आई थी कि आप सल्लल्लाहु अलैहि वसल्लम एक वक्त में 3 या 4 जानवरों की कुर्बानी करते थे, एक अपने वालदैन और उन मुसलमानों की तरफ से जो दुनिया से जा चुके हैं, एक उन मुसलमानों की तरफ से जो कुर्बानी कर देने की पोजीशन में नहीं है, एक अपनी तरफ से और एक अजीज व अकारब की तरफ से। अगर उस बात को हम देखें तो फिर तो मेरे ख्याल में कुर्बानी आप सल्लल्लाहु अलैहि वसल्लम के नाम मुबारक पर कर देनी चाहिए। मैं मुफ्ती नहीं हूं और ना मैं इस बात का अहल हूं कि कोई फतवा दूं, इस पर मैं फतवा नहीं दे रहा, मैंने सिर्फ एक रवायत बयान की है आपसे और मैं खुद भी जब से वो रवायत पढ़ी है उस पर अमल करता हूं और हर साल कोशिश होती है कि आप सल्लल्लाहु अलैहि वसल्लम उनकी तरफ से एक जानवर ज़िबा कर दिया जाए। आप किसी करीबी मुफ्ती साहब से फतवा ले लीजिए क्योंकि वो क्वालिफाइड हैं फतवा देने पर, लेकिन ये रवायत अगर दुरुस्त है जो मैंने पढ़ी थी तो फिर तो की जा सकती है क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम कभी गलत काम नहीं करेंगे। इन्होंने एक दुरूद शरीफ भेजा है, उसका दौरे सगीर और दौरे कबीर मालूम करना चाह रहे हैं। देखिए, हम परेशान या भटकते इन्हीं किस्सों में रहते हैं। दौरे कबीर या दौरे सगीर हम किसी वजीफे का अगर मुकम्मल करें, ये नफली इबादत है। जो चीजें हम पर फर्ज हैं, अगर उसमें हमसे कोताही होती रहे और नफली इबादात में हम एक्सेल कर जाएं, तो भी हमारी पुछकिछ हो जाएगी और उसकी सजा मिल जाएगी हमें। नफली इबादात प्रेसिडेंस नहीं ले सकती हैं वाजिब इबादात पे, और वाजिब इबादात प्रेसिडेंस नहीं ले सकती हैं ओवर फर्ज इबादात। तो जो हमारे फराइज हैं, हम वो पहले पूरे कर लें और फिर नफली इबादात पर इतनी ज्यादा तवज्जो दें। मैं नफली इबादात से मना नहीं कर रहा, सिर्फ इतनी ज्यादा एक्स्ट्रा ऑर्डिनरी तवज्जो नफली इबादात पर देने से मैं मना कर रहा। दुरूद शरीफ पढ़िए, जरूर हमें पढ़ना चाहिए, गरचे आप सल्लल्लाहु अलैहि वसल्लम को हमारे दुरूद शरीफ की सलाम व सलात की कोई जरूरत नहीं है, वो इन चीजों से बहुत बुलंद है। लेकिन ये हमारे अपने मफाद में है कि हम इजहार तशक्कुर के लिए, शुक्राने के लिए, ये शो करने के लिए कि या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हम आपके तहे दिल से मशकूर हैं कि आपने खुद तकलीफें उठा के अल्लाह का पैगाम न सिर्फ हम तक हरफ बहरफ उसी तरह पहुंचाया जैसे आया था, बल्कि आपने अपनी जिंदगी में बेपना दुश्मनियां फेस की हैं, लेकिन हमें उसका अमली नमूना दे दिया है। उस इल्म को अपनी जात पर मुंतबिक करके उसके मुताबिक जिंदगी गुजार के आपने जो हम पर एहसान किया कि हमारे लिए एक अमली नमूना आ जाए, उसकी वजह से हम आपके दिल से एहसानमंद हैं। और उस एहसान और तशक्कुर के इजहार के लिए हम दुरूद पाक पढ़ते हैं। एक दूसरा सुन्नत रब है दुरूद पढ़ना, हम दुरूद शरीफ पढ़ें, लेकिन दौरे कबीर और दौरे सगीर के किस्से में ना पढ़ें। ये एडवांस्ड लेवल की बातें हैं, पहले हम बुनियादी बातें तो पूरी कर लें, अपने फर्ज इबादात और हकूक लिबाद, जिसकी सबसे ज्यादा पूछगिछ होने वाली है। हकूकुल्लाह तो अल्लाह ताला रहीम करीम होने के सदके, अपनी रहमत के सदके माफ फरमा देगा, लेकिन हकूकुल इबाद हम माफ नहीं किए जाएंगे। तो उस पर हम तवज्जो दे दें, हकूकुल्लाह की अदायगी पर और हकूकुल इबाद की, कि वो हम पर फर्ज हैं। इसी तरह फर्ज इबादात की अदायगी पर तवज्जो दे दें, फिर हम वाजिब इबादात और नवाफिल की तरफ जाएं, तो उसके फवायद भी मिलेंगे हमें और पुछगिछ से भी बचे रहेंगे। ये इन्हीं साहब ने पांचवा सवाल दिया कि अस्सलामु अलैकुम, प्रेजेंटली आई एम इन कैनेडा, यस्टरडे आई वाज लिसनिंग योर लेक्चर 56 अबाउट हरूफ मक्तात, आई गॉन थ्रू 29 सूरा ऑफ कुरान मजीद एंड फाउंड, मे बी आई एम रॉन्ग, 14 नंबर्स ऑफ हरूफ मक्तात इज अगेंस्ट 18. I calculated these 14 numbers considering number 1 for those repeated harufs. For example, Alif Lam Mim is repeated 6 times in 29 surahs but considered as 1. In Surah Shura, there are 2 separate maqtaat but I took them as 1. But in case these are 2 separate, then the maqtaat haruf will go up to 1. Up by 115, please correct me. मुझे इस चीज का अंदाजा नहीं कि कहां से इन्होंने फिगर 18 ले ली है। हरूफ मक्तात 14 हैं, और जब से हरूफ मक्तात के बारे में गुफ्तगू शुरू हुई है हमारी, हम इसको 14 ही कहते रहे हैं, और सूरतें 29। ये कहीं गलतफहमी हो गई है इनके जहन में कि 18 हैं हरूफ, हरूफ 14 ही हैं। इंशाअल्लाह ताला नेक्स्ट संडे बशर्ते जिंदगी आपसे मुलाकात होती है, और जो सवालात बाकी रह गए हैं उनके जवाब में उस वक्त अर्ज कर दूंगा। अस्सलामु अलैकुम।